अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको विभिन्न ठाउँबाट मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। त्यसै गरी मानव अधिकार शिक्षा रेडियो कार्यक्रम संखुवा सभाको पाखरीवास एफएमबाट आइतबार साँझ 6:30 र कास्कीको रेडियो राइट्सबाट आइतबार बिहान 8:15 प्रसारण हुन्छ। यो कार्यक्रम रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np बाट पनि आइतबार बिहान 8:15 विश्वका जुनसुकै स्थानबाट पनि सुन्न सक्नुहुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.nepalmediaonline.com पनि पाएको पर्ने समयमा सुन्न र डाउनलोड समेत गर्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा www.facebook.com/insecradio लाइक गरी नियमित जानकारी लिन तथा सोही पेजमा प्रतिक्रिया जनाउन समेत सक्नुहुन्छ। हाम्रो फेसबुक पेजमा गएर दिइएको लिंक मार्फत पनि मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्न सक्नुहुन्छ। मानिसका विभिन्न अधिकारहरू हुन्छन् जसलाई हामीले उपभोग गरिरहेका छौं। कतिपय अधिकार कागजमा मात्रै सीमित पारिएको छ। कुनै देशको क्षमताले नभ्याउने अवस्थामा बाहेक अधिकार उपभोग सहज तरिकाले गर्न पाउनुपर्छ। तर सरकारले हामी यी अधिकार नागरिकलाई उपभोग गर्न दिन्छौं भनेका अधिकार आम नागरिकले सहज रूपमा उपभोग गर्न पाउनै पर्छ। आम नागरिकको स्वास्थ्यको अधिकारलाई सहज उपभोग गर्ने व्यवस्थाका लागि नेपालको संविधानले स्वास्थ्यको अधिकार स्थानीय तहलाई दिएको छ। आजको कार्यक्रममा हामी स्थानीय तहबाट स्वास्थ्य सेवा प्रवाह कसरी गर्नुपर्छ भन्ने विषयमा चर्चा गर्छौ। कार्यक्रममा भेरी नगरपालिका जाजरकोटका मेयर सीपी घरतीमगर, नवदुर्गा गाउँपालिका डडेलधुराका अध्यक्ष कविन्द्र विष्ट र जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख झलक शर्मा पौडेलसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ। त्यसै गरी कार्यक्रममा मानव अधिकार समाचार, मनोज गजुरेलको प्रस्तुति, मानव अधिकार नाट्य श्रृंखला धरती आकाश र मानव अधिकार सामान्य ज्ञान प्रसारण गर्छौं। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं मानव अधिकार समाचारबाट। भोजपुरको टेम्के मयुम गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधि अभाव देखिएको छ। अति आवश्यक औषधिहरू समयमा खरिद हुन नसक्दा औषधि अभाव देखिएको हो। गाउँपालिकाभित्रका 9 वडाका स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि नभएपछि सेवाग्राही मारमा परेका छन्। गर्मीयाममा बढी जसो झाडा पखालाका बिरामी आउने गरेको भए पनि औषधि नभएपछि सदरमुकाम लगायत ठूला सुविधा सम्पन्न शहरहरूमा लानुपर्ने अवस्था बनेको सेवाग्राहीको गुनासो छ। बिरामीलाई सामान्य को दुख्दा दिइने सिटामोलसम्म स्वास्थ्य संस्थामा नभएको इलाका स्वास्थ्य चौकी अन्नपूर्णका प्रमुख दान प्रसाद राईले बताउनु भएको खबर किरण राईले पठाउनु भएको छ। गाउँपालिकाको स्वास्थ्य संस्थाहरूमा देखिएको औषधि अभावलाई चाँडै निराकरण गरिने टेम्के मयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले बताउनु भएको छ। इन्सेकले गठन गरेको मानव अधिकार निगरानी समूहको पहल तथा तनहुँको म्याग्दे गाउँपालिकाको आयोजनामा वैशाख 13 म्याग्दे गाउँपालिका 6 मनपाङ स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। शिविरमा स्वास्थ्य परीक्षण गर्न म्याग्दे गाउँपालिका वडा नम्बर 6 र 7 सेवाग्राही आएका थिए। म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया राणाले स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएको हुँदा नागरिकलाई पाएक पर्ने ठाउँमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा उपलब्ध गराइएको बताउनुभयो। गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले विशेषज्ञ सेवा लिन सदरमुकाम दमौली वा अन्य शहरमा जानुपर्ने नागरिकको बाध्यता भएको हुँदा घर दैलोमै स्वास्थ्य सेवा दिन शिविर आयोजना गरिएको बताउनुभयो। दारमा गाउँपालिका सल्यानले 24 कानून बनाएर काम थालेको छ। गाउँपालिकाले स्थानीय तहमा रहेर काम गर्ने भएकाले आफैले कानून बनाएर काम शुरू गरेको गाउँपालिका अध्यक्ष अरूण केसीले जानकारी दिनुभएको छ। दार्माले बनाएका कानूनहरू गाउँपालिकाको निर्णय वा आदेश र अधिकारको प्रमाणीकरण, कार्यविधि नियमावली, कार्यविभाजन नियमावली, अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, विनियोजन विधेयक, गाउँपालिकाको पदाधिकारीको आचार संहिता, उपभोक्ता समिति कार्यविधि, आकस्मिक कोष सञ्चालन विधि रहेका छन्। यस्तै गाउँ कार्यपालिकाको बैठक भत्ता सम्बन्धी, प्राविधिक कर्मचारी फिल्ड सुविधा, विपद व्यवस्थापन, पूर्वाधार व्यवस्थापन ऐन, शिक्षा ऐन, सहकारी ऐन, कृषि व्यवसाय प्रवर्धन ऐन, न्याय सम्पादन विधेयक, स्थानीय विपद तथा जलवायु उत्पादनशील निर्देशिका, राजपत्र प्रकाशन कार्यविधि रहेका छन्। त्यसै गरी शिक्षा नियमावली, एफएम रेडियो सञ्चालन कार्यविधि, बजार अनुगमन निर्देशिका र सभा सञ्चालन कार्यविधि रहेका छन्। गाउँपालिकाबाट पास भएका 24 नियम कानून र ऐनभित्र रहेर काम गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको गाउँपालिकाका अध्यक्ष केसीले बताउनु भएको खबर मीना बुढाथोकीले पठाउनु भएको छ। मानव अधिकार सम्बन्धी विविध सवाल जान्नका लागि www.insecondline.org लगइन गर्नुहोला। अब हामी प्रस्तुत गर्दैछौ स्वास्थ्यको अधिकारका विषयमा तयार पारिएको रेडियो सामग्री। मान्छेका आधारभूत आवश्यकतालाई कानूनी संरक्षण दिई आधारभूत अधिकारमा रूपान्तरण गरिएको छ। मानिसका आधारभूत आवश्यकतालाई कानूनी संरक्षण भएपछि त्यो अधिकार हुन्छ। यदि कानूनी संरक्षण छैन भने सबैभन्दा पहिला कानूनी संरक्षणको बाटो लिइन्छ। हाम्रो देशमा कानूनी संरक्षण पाइसकेको छ स्वास्थ्यको अधिकारले। 2072 साल असोज 3 गते जारी गरिएको नेपालको संविधानमा आधारभूत प्राथमिक स्वास्थ्य सेवाको हकको व्यवस्था गरिएको छ। त्यसै गरी अन्य नियम कानूनहरू मार्फत स्वास्थ्यको अधिकारलाई सुनिश्चित गरिएको छ। संविधानको धारा 35 स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ। उक्त धाराको उपधारा 1 प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ। प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने, स्वास्थ्य सेवामा समान पहुँच, स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भन्ने व्यवस्था संविधानमा नै छ। तर सो व्यवस्था अनुसार आम नागरिकले सहज सेवा प्राप्त गर्न सकेका छैनन्। स्वास्थ्य क्षेत्र आकस्मिक सेवागत क्षेत्र हो। मानव अधिकार अन्तर सम्बन्धित हुन्छन्। पोषणयुक्त खाना पाएको खण्डमा स्वास्थ्य राम्रो हुन्छ। तसर्थ खाद्य अधिकारको प्रभाव पनि स्वास्थ्यमा पर्छ। विकासको अधिकार भनेर स्काइभेटरले डाँडा लडाएर बाटो निर्माण गर्दा पर्यावरण बिग्रन्छ। पर्यावरण बिग्रिएको खण्डमा स्वास्थ्य बिग्रिन्छ। त्यसैले स्वास्थ्य आधारभूत र नभई नहुने अधिकार हो। यसको जिम्मेवारी स्थानीय सरकारदेखिकै तहगत सरकारले लिनुपर्छ र त्यसमा नागरिकको सहयोग अपरिहार्य हुन्छ। नागरिक आफै जागरूक नबनेसम्म स्वास्थ्य अधिकार प्राप्त गर्न कठिनाई हुन्छ। तसर्थ आजैबाट स्वास्थ्य अधिकारका लागि हामी सबै एकजुट बनौं। मानव अधिकारको विश्वव्यापी घोषणापत्र 1948 धारा 25 र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध 1966 धारा 12 स्वास्थ्यको अधिकारलाई विस्तृत रूपमा मानव अधिकार भएको पुष्टि गरेको छ। त्यसलाई नेपाल सरकारले स्वीकारिसकेको अवस्था छ। स्वीकार गरिसकेको विषयप्रतिको संवेदनशीलता सरकारले आफ्ना संयन्त्रहरूमा पुर्याउन नसकिरहेको आभास हुन्छ। बेला बेलामा देखा परेका महामारी रोग नियन्त्रण गर्न देशमा भएको जनशक्ति पर्याप्त नभएको त सरकारी अधिकारीहरू नै बताउँछन्। तसर्थ अन्तर्राष्ट्रिय स्तरमा जनाइसकेको प्रतिबद्धतालाई नेपाल सरकारले कार्यान्वयन गर्नुपर्छ। स्वास्थ्यको अधिकार नागरिकको पहुँचसम्म पुर्याउन नेपाल सरकारले तदारुकता देखाउनुका साथसाथै माताहत रहेका निकायहरूलाई निर्देशन दिनु पनि उत्तिकै आवश्यक छ। त्यसै गरी प्रादेशिक तह र स्थानीय तहका सरकारहरू पनि स्वास्थ्य सेवा प्रवाह गर्ने विषयमा अत्यन्तै गम्भीर र संवेदनशील बन्नु आवश्यक छ। मानव अधिकार सम्बन्धी विविध सवाल जान्नका लागि www.insecondline.org लगइन गर्नुहोला।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ स्थानीय तहले प्रवाह गर्ने स्वास्थ्य सेवाका विषयमा। जाजरकोटको भेरी नगरपालिकाका मेयर सीपी घरती मगरसँग गरिएको कुराकानी।
मेरो नगरपालिकाभित्र नेपालको संविधान 2072 धारा 35 मौलिक हक अधिकार रूप स्थापित गरिदियो। त्यसै गरेर अनुसूची 8 जाँदा सिरियल नम्बर 9 गएर तपाईँले प्रस्ताव प्रशिक्षण के देख्नुहुन्छ भने आधारभूत स्वास्थ्य र सरसफाई भनेर चाहिँ स्थानीय सरकारको एकल अधिकार, यो प्रदेशको पनि होइन संघको पनि होइन, त्यसरी व्याख्या गरिदिइसकेपछि अब यो आधारभूत स्वास्थ्य र सरसफाईभित्र के विषयवस्तु पर्छन्, जे हिजो समस्या थिए र जे समस्या अहिले भोगिरहेछौ त्यो समस्याहरू समाधानको निम्ति हामी यहाँबाट चाहिँ धेरै फिडब्याक लिएर हामी चाहिँ आफ्नो प्रान्तमा, आफ्नो जिल्लामा र आफ्नो स्थानीय सरकारमा फर्किँदैछौँ।
जस्तो स्वास्थ्यको अधिकार मौलिक हकको रूपमा त संविधानमा स्थापित छ, तर स्वास्थ्य सेवा नपाएर धेरै मान्छे छटपटिया छन्, त्यहाँमाथि कडालीमा त त्यो समस्या अलि बढी नै छ अन्तको तुलनामा। त्यो भौगोलिक कारणले गर्दाखेरि पनि हुनसक्छ अथवा गरिबीका कारणले पनि हुनसक्छ, हामी त्यो समाचारहरू पढ्छौँ। त्यसलाई न्यूनीकरण गर्दै बिस्तारै शून्यमा झार्नको लागि यहाँले कस्तो पहल र प्रयास गर्नुहुन्छ?
अब हामी अवश्य गर्छौँ। जस्तै यहाँ भएका व्यवस्थापकीय कमजोरीहरू हिजोका दिनहरू पनि जुन बजेट गएको थियो त्यो बजेट भन्दा अहिले संहिता प्राप्त भइसकेपछि बजेट थपेरै गएको छ। फेरि यो बजेटै घट्यायो भन्ने होइन, तर यहाँ केही व्यवस्थापकीय कमजोरीले गर्दा अब हामीमा त्यस्तो समस्या आएको छ। र साँच्चीकै अब एकैपल्ट हिजो राज्य केन्द्रीकृत थियो, स्वास्थ्यको संरचना पनि त्यही ढङ्गको थियो, अब चाहिँ अहिले संहितामा गइसकेपछि अब त्यहाँ भएका संरचनाहरू यो विभिन्न तीनवटा तहमा कसरी उहाँहरू चाहिँ त्यहाँनिर चाहिँ प्रतिनिधित्व गर्ने भन्ने सन्दर्भमा यहाँ केही कमी कमजोरी हुँदाखेरि यो समस्या भएको हो। यो समस्या छिटै समाधान हुन्छ, यो समस्या धेरै लाग्दैन। कि त अब संहिता असफल भयो, यो देश चाहिँ असफलतालाई धकेल्यो भन्नुपर्छ, होइन भने स्वास्थ्य सम्बन्धी कुरा अब केही समयमै यो टुङ्गिन्छ। र मेरो जागरको सन्दर्भमा अथवा मेरो नगरपालिकाको सन्दर्भमा अथवा कर्णालीमा पनि हामी त्यही ढङ्गले हामी चाहिँ सहकार्य गर्छौँ, हामी अगाडि बढ्छौँ।
मान्छेको धन भनेकै स्वास्थ्य हो, त्यसले गर्दा स्वास्थ्य जस्तो संवेदनशील विषयमा यहाँहरूले कानुन पनि बनाउनुहुन्छ होला, त्यो कानुन बनाउने प्रक्रिया सुरु गर्नु भएको छ कि छैन, अथवा बनाउँदा कस्तो तरिकाले चाहिँ बनाउँदै?
भेरी नगरपालिकाको सन्दर्भमा अस्ति भर्खरै मात्र मैले कानुन बनाएर आएको छु, र स्थानीय शासन ऐन 2074 के भनेको छ भने राजपत्रमा निकाल्नु पर्ने भनेको छ, म राजपत्र निकाल्ने प्रक्रियामा छु। संविधानमै अब के उल्लेख गरिदिएका छन् धारा 226 स्थानीय तहले आफ्नो कानून आफै बनाउने छ भनेको छ, तर उपधारा 2 गरेर के भनिदियो भने प्रदेश कानून अनुसार को प्रक्रिया अनुसार भन्या हुनाले अब तपाईँ देखिहाल्नुहुन्छ प्रदेशको चुनाव पछि भयो, प्रदेशका सरकार अहिले पनि क्रममा छन्, उनीहरूको प्रक्रिया पनि लम्बिन सक्छ, त्यसले गर्दा भोलि संविधानसँग बाँझेको हदसम्म दफा उपदफाहरू त्यो अमान्य हुने अर्थमै हामीले चाहिँ नि ऐन पारित गरिसकेका छौँ, त्यो लागू हुन्छ, त्यो ऐनमा टेकेर हामी जनतालाई यो मौलिक हक अधिकारबाट वञ्चित नहुने गरी हामी अगाडि बढ्छौँ।
जस्तो यहाँहरूले कानून पनि अगाडि बढाइसक्नु भएको छ होइन, संविधानले पनि मौलिक हकको रूपमा दिएको छ, अब तपाईँले नेतृत्व गरेका नगरपालिकामा चाहिँ स्वास्थ्यको आधारभूत अधिकारबाट कोही नागरिक वञ्चित हुँदैनन् भनेर भन्न सक्नुहुन्छ?
48 चाहिँ मौलिक हक दिएर सूची छ, त्यहाँ धारा 47 के भनिएको छ भने यदि 3 विभिन्न कानून बनाएर जानुपर्ने छ, होइन भने त्यो कानून लाग्छ, त्यो मौलिक हक अधिकारको पनि अब मौलिक हक अधिकार स्थापित गर्ने, निशुल्क स्वास्थ्य उपचार पहुँच हुनेछ भन्ने, पुरा नसक्यो भने त भोलि त त्यहाँको जनताले कसरी मुद्दा हाल्यो, यो संविधान लेखेको कुरा पूरा गर्न सकेन नि स्थानीय तहले भनेपछि त त्यसको भागीदार त हामी हुनुपर्छ। त्यसो भए त्यो दिशातिर हामी चाहिँ एकदमै चाहिँ निरन्तर घनीभूत ढङ्गले हामी लाग्छौँ।
अहिले तपाईँले सुन्नुभयो स्थानीय तहले प्रवाह गर्ने स्वास्थ्य सेवाका विषयमा जाजरकोटको भेरी नगरपालिकाका मेयर सीपी गर्ते मगरसँग गरिएको कुराकानी। अब हामी प्रस्तुत गर्दैछौ स्थानीय तहले प्रवाह गर्ने स्वास्थ्य सेवाका विषयमा नवदुर्गा गाउँपालिका डडेलधुराका अध्यक्ष कविन्द्र विष्टसँग गरिएको कुराकानी।
पहिलेको तत्कालीन गाविसहरूमा एक एकवटा स्वास्थ्य संस्थाहरू छ, अब स्वास्थ्य संस्था अन्तर्गत गाउँघर क्लिनिकहरू छ, खोप केन्द्रहरू छ, होइन ती कुराहरू छ। मेरो गाउँपालिकामा भन्ने हो भने पहिलेको 4 गाविस मध्येमा अहिले मसँग 5 वार्ड भएको छ, एउटा मात्रै फेरि अर्को ठाउँमा थपिया छ, अर्को वडामा पनि एउटा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र हामीले स्थापना गरिसकेका छौँ। र त्यो भएर के छ भने खासै म एउटा स्वास्थ्य ब्याकग्राउन्डबाट पनि आएको मान्छे भए हुनाले स्वास्थ्यको संवेदनशीलतालाई पनि मैले बुझेका छौँ। मेरो गाउँपालिकामा औषधिकै कुराहरूमा निशुल्क त्यहाँ पाउने औषधिहरू जुन नेपाल सरकारले तोकेका चाहिँ 40-42 औषधिहरू छ, ती औषधिहरू पर्याप्त मात्रामा चाहिँ हेल्थ पोस्टहरूमा चाहिँ अथवा स्वास्थ्य संस्थाहरूमा पाउँछ। त्यस्तै नियमित अन्य स्वास्थ्यका कार्यक्रम गाउँघर क्लिनिक खोप क्लिनिकहरू जस्ता ती कुराहरू पनि चलिरहेछन्, र त्यसमा मैले केही कुराहरू आफूले पनि विशेष कार्यक्रमहरू ल्याएको छु, जस्तै तपाईँको एउटा पोषण चौतारी कार्यक्रम छ, जसमा हामी के गर्छौँ भने प्रत्येक तेस्रो महिनामा एउटा वडामा हामीले 5 केन्द्रहरू तोकेका छौँ, त्यो केन्द्रमा सुनौला 1000 दिनका आमाहरूलाई सबैलाई बोलाउने, त्यो बच्चाहरूलाई एउटा पोसिलो खानेकुराहरू जाउलो प्रदर्शन पनि गर्ने र उहाँ बच्चाहरूलाई खुवाउने पनि, त्यसपछि चाहिँ गर्भवती महिलाहरूलाई पनि नुन त्यसपछि एउटा अन्डाहरू दिने, त्यसपछि उहाँहरूको स्वास्थ्य कार्डको बारेमा पनि छलफल गर्ने र त्यहाँ समस्या भएका बच्चाहरूलाई रेफर गर्ने एउटा त्यो मेकानिजम पनि बनाएको छौँ भने, अर्को मैले विशेष एउटा कार्यक्रम सुरुवात गरेको भनेको एकवटा एक स्वास्थ्य कर्मी भनेर मैले त्यो पनि सुरुवात गरेका छौँ। एकवटामा प्रत्येक घर घर पुग्ने, महिनामा प्रत्येक घरमा पुग्ने चाहिँ गरी एउटा स्वास्थ्य कर्मी हामीले भर्ना गरेका छौँ, जसको चाहिँ विशेष गरेर हामीले ज्येष्ठ नागरिकलाई बढी फोकस गरेर ज्येष्ठ नागरिकहरूमा हुने जुन अहिले श्वास प्रश्वासको रोगहरू, डायबिटिजका कुराहरू छ, त्यसपछि चाहिँ मुटु सम्बन्धी रोगका कुराहरू छ, उमेरजन्य रोगहरू, ती कुराहरूलाई कम्तीको आइडेन्टिफाई घरमै गरिदिने र सानो औषधि मूल्यहरू पनि दिने र उहाँलाई त्यस्तो समस्या छ भने रेफर गर्ने ती कुराहरू गरेका छौँ।
पछिल्लो समय संविधानले स्वास्थ्यको अधिकारलाई मौलिक अधिकार पनि भनेको छ, यो मौलिक अधिकार सँगसँगै संवेदनशील विषय पनि हो। त्यसले गर्दा अब स्थानीय तहले बनाउने कानूनहरू कतिको स्वास्थ्य मैत्री अथवा स्वास्थ्यलाई चाहिँ प्राथमिकता दिएर बनाउनु पर्छ?
स्थानीय जुन हामी कानूनहरू बनाउँदैछौँ अब ती कुराहरू भनेको अब स्वास्थ्य मैत्री त बन्छन् नै अवश्य नै होइन, अब त्यस्तो चाहिँ कुनै पनि छैन र विशेष गरेर अब हामीले स्वास्थ्यकै पनि अब कानून बनाउने उसमा लागेछौँ।
अहिले तपाईँले सुन्नुभयो स्थानीय तहले प्रभाव गर्ने स्वास्थ्य सेवाका विषयमा नवदुर्गा गाउँपालिका डडेलधुराका अध्यक्ष कविन्द्र विष्टसँग गरिएको कुराकानी। अबको प्रस्तुतिमा जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख झलक शर्मा पौडेलसँग गरिएको कुराकानी छ।
अहिले भनेको स्थानीय तह मात्रै होइन, संघमा स्वास्थ्य सम्बन्धी यो अधिकार रहने, प्रदेशमा यो रहने र स्थानीय निकायमा यो रहने भने स्पष्ट संविधानमा भएको अनुसूचीमा भएको व्यवस्था अनुसार हामीले कर्मशः अब जस्तै हामीले स्वास्थ्य संस्थाहरू, स्वास्थ्य संस्थाको संरचना, स्वास्थ्य संस्थामा रहेको जनशक्ति, स्वास्थ्य संस्थामा रहेको भौतिक सबै सम्पत्तिहरू अघिल्लो वर्षको साउनको 4 गते हामीले हस्तान्तरण गरिसक्यौँ। अब हामी अन्तिम अवस्थामा के आइरहेका छौँ भने हामीले जति औषधि प्रक्रिय गरेको, केही निर्माण गरेको कामको पेमेन्ट बाहेक अन्य कार्यक्रमहरू जो स्थानीय निकायमा गइसकेका छन् त्यसको पनि हामी ह्यान्डओभर गर्ने तयारीमा छौँ र त्यसो गर्दै गर्दा अब केही समय स्थानीय निकायलाई कार्यक्रमहरू कार्यान्वयन गर्न केही कठिन र चुनौती हुन सक्दछ। त्यस्तो अवस्थामा हामीले सहजकर्ताको भूमिका निर्वाह गरेर उहाँहरूको आवश्यकता, उहाँहरूको डिमान्ड र उहाँहरूले हामीलाई आमन्त्रण गरेको अवस्थामा हामी गएर सहजीकरण गर्ने अवस्था केही समय रहन सक्छ।
जिल्ला अस्पतालहरू हुन्छन्, ती जिल्ला अस्पतालहरू कसको मातहतमा रहन्छन्?
जिल्ला अस्पताल भन्नाले 1500, 2500, 5000 जे हस्पिटलहरू छन्, अब भरतपुरलाई कुन किसिमको हस्पिटल भन्ने, भक्तपुरलाई कुन किसिमको हस्पिटल भन्ने त्यो विषयमा नछिरिकन मलाई जहाँसम्म लाग्छ हेल्थ पोस्ट र प्राथमिक स्वास्थ्य केन्द्र सबै चाहिँ स्थानीय तहकोमा हुने र त्यसपछि गएर जिल्ला हस्पिटल त्योभन्दा माथिका हस्पिटलहरू प्रदेश सभाले सञ्चालन गर्ने र प्रदेश हस्पिटल पनि हुने भन्ने व्यवस्था अनुरूप नै सायद सञ्चालन हुन्छ होला। र अहिले जुन स्थानीय तहमा खोलिएका 1500-2500 हस्पिटल हुनेछन् ती हस्पिटलहरूको अनरसिप चाहिँ स्थानीय तहले लिने र अन्य जिल्ला हस्पिटलहरू जुन 2500-5000 सोभन्दा बढीका छन् त्यो चाहिँ प्रदेश सभाले सञ्चालन गर्ने व्यवस्था हुन्छ होला भन्ने मलाई लागेको छ।
पछिल्लो समय स्थानीय तह अधिकार सम्पन्न त भयो तर स्थानीय तहले औषधिको व्यवस्थापन गर्न नसकेको, स्वास्थ्यको सेवा चाहिँ सेवाग्राहीलाई दिन नसकेको धेरै समाचारहरू पत्र पत्रिका सञ्चार माध्यमहरू पनि आइराखेका छन्। ललितपुर जिल्लामा चाहिँ कस्तो छ अवस्था?
बजेट एलोकेट गर्दा अलिकति व्यवस्थित ढंगले र त्यो बजेटलाई छुट्याउने क्रममा केही कमी कमजोरी भएको हुन सक्दछ तर मलाई के लाग्छ भने हामीले त्यस्तो अवस्थाको सामना ललितपुरमा गरेका छैनौँ। सजिलो ढंगले जति जति गाउँपालिका नगरपालिकाहरूमा बजेट एलोकेट गरिएको थियो त्यो उहाँहरूले प्रक्रिय गर्नुभएको छ, त्यो मात्रै नपुगेको अवस्थामा हामीले हेटोनाबाट, पथलयाबाट र त्यसपछि विभागबाट पनि औषधि प्राप्त गरेर केही औषधिहरू हामीले पनि खरिद गरेर विभिन्न पालिकाहरूमा पुर्याउने काम हामीले गरिरहेका छौँ र हामीलाई औषधिको अभाव भन्ने कुरो यो काल्पनिक जस्तो लाग्छ। सबै संस्थामा कहीँ केही अभाव भयो भने साथीहरू तपाईँहरू आएर लिएर जानुहोस् है भनेर हामीले सबैलाई सन्देश दिएका छौँ र हाम्रो के भने सबै स्वास्थ्य संस्था प्रमुखहरूलाई अहिले मुख्य गरेर के भनेदेखि हामीले जुन फुल इमिनाइजेसन डिक्लेयर गरेका थियौँ अघिल्लो वर्षको वैशाखको 15 गते त्यसलाई कसरी सस्टेन गर्ने भन्ने विषयको कि स्ट्राटेजी समेत हामीले सबै स्वास्थ्य संस्था प्रमुखहरूलाई ओरिएन्टेसन गराएको छौँ, अभिमुखीकरण गराएको छौँ र आगामी दिनमा सहज ढंगले उहाँहरूलाई हस्तान्तरण गर्दै असारसम्म सहजकर्ताको भूमिका र त्यसपछि हामीले सेफ लेन गर्नुपर्ने अथवा हामी अन्यन्त्र समायोजन हुनुपर्ने मैले देखेको छु र समायोजन भनेको पनि स्थानीय निकायको आवश्यकताको आधारमा केही पदहरू जस्तै अधिकांश सेकेन्ड क्लास र फर्स्ट क्लास पदहरू नहुन सक्दछन् र केही तल्लो 6-5 तहका पदहरू पनि स्थानीय निकायमा नभएको अवस्थामा जस्तै 312-315 स्थानीय निकायमा हाम्रा स्वास्थ्यको संरचना नै छैन, त्यो संरचना निर्माण गर्दै हामीले जनस्वास्थ्य सेवालाई जनताको एउटा मौलिक अधिकारको रूपमा आधारभूत स्वास्थ्य सेवा मात्रै होइन इन टोटालिटीमा जनस्वास्थ्य सेवा र आधारभूत स्वास्थ्य सेवा जनताको मौलिक अधिकारको सेवाको रूपमा हामीले स्वीकार गर्दै हामी अगाडि बढ्नुपर्ने मैले आवश्यकता महसुस गरेको छु।
अहिले तपाईँले सुन्नुभयो जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख झलक शर्मा पौडेलसँग गरिएको कुराकानी। मानव अधिकार सम्बन्धी विविध सवाल जान्नका लागि www.inseconline.org लगन गर्नुहोला।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मनोज गजरेलको प्रस्तुति मानव अधिकार नाट्य श्रृंखला धरती आकाश।
धरती हाम्रो घर, आकाश हाम्रो छाना, छाना मुनि बारबारी हामी सबै जना।
कठिन बुझ्यो बुझ्न कठिन भने जस्तो हेरी आज त सबैजना आएछौ म भन्दा चाँडै, के अचम्म हो यो?
आउनै पर्यो नि, नत्र तपाईँले भक्कु नभएको कुरा झिकेर गाली गर्नुहुन्छ होइन त मिराज?
खै हो कि होइन, कहिले हो जस्तो लाग्छ, कहिले त्यही गाली माया गरे जस्तो लाग्छ।
मलाई त त्यस्तो केही लाग्दैन, आफू भन्दा ठुलो मान्छेको सुझाव सल्लाहलाई पनि गाली मान्न थाले भनेपछि बर्बादै भइगयो नि।
होइन के भन्छ यो डुब्ली, होइन डुब्ली, मैले कहिले चाहिँ नि तेरो विषयमा चाहिँ नराम्रो बोले, के विषयमा गाली गरे भन त पहिला, त्यसै आरोप लाउने?
कति गर्नुभयो कति? लास्ट टाइम चाहिँ गएको बुधबार वाडा समितिको मिटिङमा, याद छ तपाईँलाई मलाई के भनेर गाली गर्नु भएको थियो तपाईँले?
राम 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 राम, झन बुझ्यो झन कठिन, बुझ्यो बुझ्न कठिन, होइन तेरो तेरो दिमाग किन यति सानो भएको? त्यति सानो कुरालाई गाली गरेको भन ठान्छस् भने हेरी मेरो भन्नु केही छैन भाउ।
दाजुले भनेको कुरा चाहिँ के थियो हामी पनि सुनौ न।
के थियो भन्नु, अस्ति मिटिङमा स्थानीय सरकारको दायित्वको बारेमा छलफल चल्दै थियो, म केही बोल्न खोज्दै थिएँ त्यहाँ, दाजुले त है तैँले कुरो बुझेको छैनस् चुपलाक भनेर मान्छेको अगाडि क्या ल्याङ गरिदिइरहेको भने
के को ल्याङ र लुङ्नी, नजानेको कुरालाई जाने छैनस् भाउ, सिक भन्दा चाहिँ नि गाली गरे हुन्छ? औ त बिरामी भइसे उपचार नपाएर गाउँमा भन्दैमा देशको प्रधानमन्त्री सम्मजी नि गाली गर्नुहुन्छ? झन बुझ्यो झन कठिन, बुझ्यो बुझ्न कठिन।
हुन्छ, पेट दुखेको बेला गाउँको सरकारी स्वास्थ्य चौकीमा औषधि छैन भने मैले कोसँग गुनासो गर्ने त? प्रधानमन्त्रीलाई नै भन्नु परेन त मैले?
पर्यो है पर्यो, घरमा खानेकुरा सक्यो भने अभिभावकलाई नै भन्ने हो।
चुनाव अगाडिको नारा के थियो याद गर्नु भएको छ दाजु?
अब मलाई त याद छ नि, तँलाई चाहिँ छैन भने भनिदिनु पर्छ कि तँलाई छ थाहा छ भने त आफै भन गर।
किन याद नहुनु मलाई? सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने होइन त मिराज?
हो नि, तर व्यवहारमा त्यस्तो देखिएन के? सिंहदरबारमा बस्नेलाई ज्वरो मात्र आए पनि विदेश जान्छन्, गाउँमा बस्नेलाई क्यान्सर भए पनि उपचार नपाएर मर्नु पर्छ।
क्यान्सरको कुरा छोड न यार, यहाँ त सिटामोलको गोली पनि सित्तैमा पाउँदैन गाउँमा।
सित्तैमा?
अनि
किन्न पनि पाइँदैन भन्नु न? आफ्नो नागरिक सामान्य बिरामी पर्दा उसको ज्यानको सुरक्षा गर्न सक्दैन भने के जनताको सरकार भन्नु?
केटा केटी हो, 12 वर्ष मानव अधिकार पढायो, लास्टमा कुन्नी के भने जस्तो कुरा नगर न। होइन तिम्रो कुन जमानाको कुरा गर्दैछौ? नेपालको संविधान हेर, नियम कानुन पढ अनि मात्र यस्तो कुरा बोल, होइन भने झन बुझ्यो झन कठिन, बुझ्यो बुझ्न कठिन।
फेरि यो संविधानको कुरा कहाँबाट आयो? स्वास्थ्य अधिकार सम्बन्धी कुरा गरिरहेको बेला
मेरो मुखबाट आयो? कुनै पनि नागरिकले उपचार नपाएर मर्नु नपरोस् भनेर सरकारले स्वास्थ्य बिमाको कुरा ल्याएको छ, उनीहरूले सरल र सहज ढंगले उपचार पाउन् भनेर स्थानीय सरकार अवधारणा ल्याएको छ।
लु भो, यो स्थानीय सरकार छ भन्ने कुरा चाहिँ घाममा सुकाइदिउ।
होइन यो फेरि के को घाममा सुकाउने कुरा गर्छ? हेरी किन घाममा सुकाउने चाहिँ स्थानीय सरकारलाई?
स्रोत साधन सुविधा जति सबै केन्द्रमा पोको पारेर राख्ने अनि काम जति सबै स्थानीय सरकारले गर्छ भन्ने
त्यो चाहिँ हो है। अस्ति टिभीको औषध लिन गएको माथिबाट आएकै छैन भन्छ।
आएकै छैन होला नि त? अनि
आएको छैन भने ल्याउनु पर्यो नि त, स्वास्थ्य जनताको नैसर्गिक अधिकार भनेर भन्ने, अनि अधिकार माग्न जाँदा राज्यले स्थानीय तहले देखाउने, स्थानीय तहले केन्द्रलाई देखाउने, यस्तो नि हुन्छ?
हो यही यही कुरो सम्बन्धी ठाउँमा बोल्न सक्नु पर्छ का अब ठाउँको ठाउँ जति सुकै राम्रो बोले पनि हेरी त्यसको केही अर्थ लाग्दैन संविधानले स्वास्थ्य शिक्षा विकास जस्ता कुरा हेरी स्थानीय सरकारको मातहतमा ल्याइसक्यो अब यो कुरा बुझेर जनताले पनि बुझ्नु बोल्नु पर्यो आफ्नो अधिकार लिनु पर्यो थाहा छ होला नि बोल्नेको पिठो बिक्छ हेरी नबोल्नेको लिटो पनि बिक्दैन
नबोल्नेको लिटो होइन चामल पनि बिक्दैन होला हो दाजी
हेरी एउटै कुरो त हो नि लिटो पनि त चामलबाटै हुन्छ के रे
एउटा कुरा के दाजी बजेट जति माथि जान्छ स्थानीय सरकारसँग स्वास्थ्य सम्बन्धी बजेट पनि त हुनु पर्यो नि
अरे यहाँ सुन न स्थानीय कर सम्पत्ति कर घरबाल कर जग्गा रजिस्ट्रेसन शुल्क सवारी साधन कर सेवा शुल्क दस्तुर हेरी पर्यटन शुल्क विज्ञापन शुल्क व्यवसाय कर भूमि कर दण्ड जरिमाना मनोरञ्जन कर मालपोत कर यी सबै कर चाहिँ नि लिने भनेको चाहिँ स्थानीय निकायले नै हो नि के कुरो नबुझे फेरि
तर जनताको स्वास्थ्य सम्बन्धी दायित्व स्थानीय सरकारको हो भनेर कतै लेखेको त छैन
लेर किन छैन जनताको आधारभूत स्वास्थ्यको दायित्व स्थानीय सरकारको हो भन्ने कुरो परराष्ट्र लेखा छ हेरी आफ्ना नागरिकको शिक्षा सुरक्षा स्वास्थ्य यस्ता कुरामा चाहिँ स्थानीय सरकारले पहिलो प्राथमिकतामा राख्नु पर्छ भने छ अब पहिला यो कुरो त अब हामीले बुझाउन सक्नु पर्यो गर जनताले पनि आफ्नो अधिकारको बारेमा सचेत हुनु पर्यो गर त्यसो भयो भने स्थानीय सरकारबाट आउने अधिकार आम छ होइन भने झन बुझ्यो झन कठिन बुझ्यो बुझ्न कठिन
अहिले तपाईँले सुन्नुभयो मानव अधिकार नाट्य श्रृङ्खला धरती आकाश अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा सामेल मानव अधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगिता हो यो कार्यक्रममा सोधिएका प्रश्नको सही जवाफ दिने श्रोता मध्ये एकजनालाई गोला प्रथाबाट हरेक महिना पुरस्कार प्रदान गरिनेछ त्यसैले आउनुहोस् प्रतियोगितामा सामेल हुनुहोस् र पुरस्कार लैजानुहोस् प्रतियोगितामा सहभागी हुने श्रोताले उत्तर पठाउँदा आफ्नो नाम र ठेगाना स्पष्ट लेखेर मात्रै पठाउनुहोला पत्र व्यवहार गर्दा सम्पर्क हुने फोन नम्बर टिपाउन पनि नबिर्सनुहोला फोन सम्पर्क नभएका श्रोताको हातमा पुरस्कार ढिलो आउन सक्छ कतै तपाईँको पुरस्कार आउन पनि ढिलो भएको त छैन यदि त्यस्तो भएको छ भने हामीलाई सम्पर्क गर्नुहोला यो कार्यक्रममा पत्राचार गर्ने अधिकांश श्रोताले कार्यक्रम नियमित सुन्ने जानकारी दिनुभएको छ कार्यक्रम नियमित सुन्ने श्रोतालाई धेरै धेरै धन्यवाद सामान्य ज्ञान प्रतियोगितामा सामेल हुने नियमित श्रोतालाई कार्यक्रमका बारेमा सुझाव पठाउन पनि अनुरोध छ अब यो महिनाको प्रश्न संविधानको धारा कतिमा स्वास्थ्यको हकको व्यवस्था छ प्रश्न फेरि एकपटक संविधानको धारा कतिमा स्वास्थ्यको हकको व्यवस्था छ यो प्रश्नको सही जवाब वैशाख महिनाको मसान्तसम्म इन्सेको ठेगानामा आइसक्नु पर्नेछ तपाईँको सुविधाका लागि पत्राचार गर्न पोस्ट बक्स नम्बर 2726 काठमाडौँ इमेल गर्न radio.insec@gmail.com वा 01-5-21-8770 फोन गर्न सक्नुहुन्छ त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी रेडियो कार्यक्रमको गतिविधि थाहा पाउन तथा सामान्य ज्ञानको उत्तर लेख्न सक्नुहुन्छ निर्धारित समयभन्दा ढिलो गरी प्राप्त पत्रहरू हामी कार्यक्रममा समावेश गर्नेछैनौ प्रश्नको जवाब पठाउँदा सम्पर्क नम्बर लेख्न भने नबिर्सनुहोला वैशाख महिनाको विजेता हामी जेठ महिनाको पहिलो साता यसै कार्यक्रम मार्फत घोषणा गर्नेछौ यो कार्यक्रम तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई राय सल्लाह सुझाव र प्रतिक्रिया पठाउनुहोला हामी रचनात्मक सुझाव र प्रतिक्रियाको प्रतीक्षामा छौं यहाँले पठाउनु भएको उत्कृष्ट सुझाव र प्रतिक्रिया आगामी कार्यक्रमहरूमा समावेश समेत गर्नेछौ हामीलाई पत्राचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पोस्ट बक्स नम्बर 2726 काठमाडौँ नेपाल वा हाम्रो इमेल ठेगाना radio.insec@gmail.com पनि पत्र पठाउन सक्नुहुनेछ हामीलाई राय सल्लाह सुझाव र प्रतिक्रिया लागि 01-5-21-8770 फोन गरेर पनि टिपाउन सक्नुहुनेछ हवस् त यसका साथसाथै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजित पालिखेका साथसाथै म रमेश प्रसाद तिमल सिन्हा पनि विदा माग्छु नमस्कार